नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
रूपन्देहीको दीपदहमा युवा संघका जिल्ला अध्यक्ष तिवारीको गोलीहानी हत्या, हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै बुटवलमा प्रदर्शन, खोजी भइरहेको प्रहरीको भनाई।
विपक्षीको अवरोधका कारण संसद बैठक आज पनि अवरुद्ध, संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने एमालेको अडान कायमै।
ऊर्जा मन्त्रालयद्वारा विद्युत प्राधिकरणको संचालक समिति पुनर्गठन, कुलमान घिसिङलाई काम गर्न नदिने 3 सदस्य बर्खास्त, 3 जना नयाँ नियुक्त।
गएका 5 वर्षमा भारतमा प्रहरी हिरासतमा झण्डै 600 जनाको ज्यान गयो, तनाव र यातनाका कारण हुन सक्ने आशंका।
र 7 राष्ट्रिय खेलकुदको महिला फुटबलमा आर्मी र पुलिसको लगातार दोस्रो जित।
हेटौँडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा, फोन नम्बर 0574125595।
हेलो मम्मी, हामी आउँदैछौँ। जयसाबको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जयसाब त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि।
एकदम राम्रो, तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा, हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भ निरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खानी चक्की अपनाए। यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पति जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
नारायणघाट मुगलिङ सडक बन्द हुने सूचना।
सड़क निर्माणको कामलाई तीव्रता दिन यही पुस 7 गतेदेखि अर्को सूचना प्रसारित नभएसम्मका लागि हाललाई नारायणघाट मुगलिन सड़क प्रत्येक दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म दैनिक 4 घण्टा नियमित रूपमा बन्द हुने जानकारी गराउन चाहन्छौ। यस सम्बन्धमा वैकल्पिक सड़क प्रयोग गर्न मिल्ने सवारी साधनहरूले त्यसै बमोजिम गर्नुहुन अनुरोध छ। यसबाट सड़क प्रयोगकर्तामा पर्न जाने असुविधा प्रति आयोजना क्षमा प्रार्थी छ।
आयोजना प्रमुख नारायणघाट मुगलिङ सड़क आयोजना मुगलिङ चितवन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। रूपन्देहीको देवदहमा नेकपा एमालेको भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोलीहानी हत्या भएको छ। छातीमा गोली लागेर गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको युवा संघ रूपन्देहीका सदस्य सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो। 39 वर्षका तिवारीमाथि मोटरसाइकलमा आएका नचिनेका मान्छेले गोली हानेर भागेका प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको र गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ। हत्यामा संलग्नलाई कार्यवाही गर्न माग गर्दै युवा संघ र अनेरा सोभियु लगायतका एमाले भातृ संगठनले बुटवलमा प्रदर्शन गरेका छन्। सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरोधमा लुम्बिनी अञ्चलमा भइरहेको आन्दोलनमा तिवारी सक्रिय रहेको र त्यसैका कारण हत्या भएको उनीहरूको आरोप छ। नेकपा एमाले पनि आज बेलुकी विज्ञप्ति निकालेर तिवारीको हत्याको गर्दै दोषीलाई पक्राउ गर्न माग गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले निकालेको विज्ञप्तिमा सरकारी पक्षबाट आएका उत्तेजक अभिव्यक्तिका कारण तिवारीको हत्या भएको आरोप लगाइएको छ। तर प्रहरीले भने प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत रिसिभीका कारण तिवारीको हत्या भएको र हत्यामा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ। इट्टा भट्टा संचालक रहेका तिवारीमाथि 6 महिना अघि पनि इट्टा भट्टामा बसेका बेला गोली प्रहार भएको थियो। त्यति बेला तिवारीलाई लेनदेन र व्यक्तिगत रिसिभीका आधारमा उहाँका साथी मनोज पुनले गोली हानेको प्रहरीले बताएको थियो। प्रहरीद्वारा सर्वाधिक खोजीको सूचीमा रहेका पुन भने अहिलेसम्म फरार छन्।
राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा तीन ठूला दलबीच भएको छलफल आफ्नो अडान राख्नमै सीमित भएको छ। सरकारले संविधान संशोधन प्रस्ताव ल्याएपछि उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अन्सरी घरतीले बोलाउनु भएको तीन ठूला दलको बैठक निष्कर्षविहीन भएको हो। तीन दलको छलफल लगत्तै बसेको संसद बैठक यसअघि झैं विपक्षी दलले अवरूद्ध पारेका छन्। अर्को संसद बैठक बस्ने बेलासम्म सहमति खोज्ने नेताहरूको भनाइ छ। थप विवरण साथी प्रकाश ढकालबाट।
दलहरू आफैले राजनीतिक गतिरोध अन्त्य गर्न तदारूपता नदेखाएपछि सभामुख वंशरी घरतीले तीन ठूला दलको बैठक बोलाउनु भएको हो। सार्वजनिक कार्यक्रम र संचार माध्यमबाट एक अर्कामाथि आरोप प्रत्यारोप गर्दै आएका सत्ता र विपक्षी शीर्ष नेताहरूले सिंहदरबारमा भएको छलफलमा पनि त्यही व्यवहार दोहोर्याए। मधेसी मोर्चाले संविधान प्रति राखेको असन्तुष्टि सम्बोधन गर्न सरकारले मंगिर 14 गते संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै विपक्षी एमाले सहितका दलले राष्ट्रघाती प्रस्ताव भन्दै अस्वीकार गर्दै आएका छन्। प्रस्तावको विरोधमा एमाले सदनदेखि सड़कसम्मै आन्दोलन चर्काएको छ। विपक्षी संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने अडानमा छ भने सत्ता पक्षीय दलहरू संसदीय प्रक्रियाबाटै प्रस्तावको छिनोफानो गर्ने मनस्थितिमा छन्। छलफलमा दुवै पक्षले आफ्नो अडान राखेकाले सहमतिको प्रयास जारी रहने बैठकपछि उप प्रधानमन्त्री कृष्ण बहादुर महराले जानकारी दिनुभयो।
पास भए पनि फेल भए पनि जे भए पनि त्यही हुन्छ नि त भन्ने सरकार पक्षको अडान र प्रतिपक्षले चाहिँ त्यसलाई फिर्ता गर्नुपर्छ भने अडानमा कुनै सम्झौता निष्कर्ष भएन तर हामी दुई दिनभित्र केही न केही निष्कर्ष निकाल्नुपर्छ फेरि बस्नुपर्छ भन्ने सहमति भयो।
तीन दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्तावलाई अघि बढाउने प्रस्ताव गर्दै संसदको अवरोध हटाउन विपक्षी एमालेलाई आग्रह गर्नुभएको थियो। देशलाई अन्यायको बन्दी बनाउन नहुने भन्दै प्रधानमन्त्रीले स्थानीय चुनावको मिति घोषणा गर्ने प्रस्ताव राखे पनि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई ठाडै स्वीकार गर्नुभयो। एमाले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अवरोध नहटाउने अडान दोहोर्याउँदै संशोधनसँग चुनावको विषय नजोड्न सरकारलाई सुझाव दियो। उपाध्यक्ष वामदेव गौतम,
संविधान भित्र पनि त्यस्तो प्रस्ताव ल्याउन नपाउने व्यवस्था हुँदाहुँदै जबरजस्ती ल्याउने जो कोसिस गरिएको छ त्यो हाम्रो सहमति हुँदैन भनेर हामीले भन्यौं। उहाँहरूले चुनावमा जानु जानुहुन्न भनेर भन्नुभयो, हामी चुनावमा जान्छौं, पूराका पूरा त्यसमा सहयोग पनि गर्छौं भन्दाखेरि संविधान संशोधनको प्रस्ताव पनि त्यसमा जोडेर चाहिँ हामी ल्याउँछौं भनेर उहाँले भन्नुभयो। संविधान संशोधनको प्रस्तावको त्यो चुनावको पुच्छर बनाएर तपाईँ ल्याउनुहुन्छ त्यसमा हाम्रो सहमति छैन।
तीन दलको छलफलपछि बसेको संसद बैठकमा विपक्षी एमाले सहितका दलले कार्यसूचीमै प्रवेश गर्न दिएनन्। एमालेको असहमतिका बावजुद सरकारले संसदको कार्यसूचीमा पहिलो पटक संशोधन प्रस्ताव पारेको छ। अवरूद्ध सदन खुलाउन दबाव दिने उद्देश्यले निर्वाचन सम्बन्धी दुईवटा विधेयक पनि सरकारले सँगै पेश गर्ने तयारी गरेको छ। बैठकको शुरूमै विपक्षीका तर्फबाट नेपा पार्टीका नेता लक्ष्मण राजवंशीले संशोधन प्रस्तावले कुनै पनि नेपालीले नजित्ने भन्दै फिर्ता लिन माग गर्नुभयो। मंगिर 16 गतेदेखि अवरोध गर्दै आएका विपक्षी दलले आज 7 पटक सदनको काम कार्यवाही अगाडि बढ्न दिएनन्।
विपक्षी दलका उपस्थित मान्य सदस्यहरू आफ्नो आसन अगाडि उभिरहनु भएको छ। यसरी विपक्षी दलबाट आसन ग्रहण नगरी उभिरहनु भनेको अवरोधको अवस्था हो। तसर्थ यस अवस्थामा बैठक अगाडि बढ्न सक्दैन। अब यो बैठक 2073 साल पुस 7 गते बिहिबार दिनको 1 बजेसम्मको लागि स्थगित हुन्छ।
अब फेरि खबरकै सिलसिला। प्रदेश नम्बर 5 का पहाड़ी जिल्लामा संविधान संशोधनको विरोधमा बन्दको सट्टा विरोधका अरू शैली अपनाउन थालिएको छ। लगातारको बन्द हड़तालले जनजीवन कष्टकर बनेपछि बन्दकर्ताले नागरिकलाई दुःख नपुग्ने खालका विरोध कार्यक्रम गर्न थालेका हुन्। उनीहरूले अब जनजीविकामा असर नपर्ने गरी जुलुस, र्याली, धरना जस्ता गतिविधि गर्ने बताएका छन्। गुल्मीमा 20 दिनपछि आज बन्द खुलेको छ। बन्द फिर्ता भएसँगै पाल्पा, रूपन्देही, अर्घाखाँची लगायतका जिल्लाको जनजीवन पनि सामान्य बन्न थाले।
ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति पुनर्गठन गरेको छ। सरकारले प्राधिकरणको सञ्चालक समितिका सदस्य लक्ष्मण अग्रवाल, मनोज मिश्र र सूरज लामिछानेलाई बर्खास्त गर्दै 3 जना नयाँ सदस्य नियुक्त गरेको हो। लोड सेडिङ हटाउने अभियानमा रहेका प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई काम गर्न अवरोध गरेको भन्दै मन्त्री जनार्दन शर्माले 3 जना सदस्यलाई स्पष्टीकरण सोध्नु भएको थियो। उनीहरूले बुझाएको स्पष्टीकरण चित्तबुद्धो नभएपछि सञ्चालक समितिका 3 जना सदस्यलाई बर्खास्त गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ। बर्खास्तमा परेका 3 जनाको ठाउँमा रूकुम पूर्तिम काँडा 6 का भक्तबहादुर पुन, बाजुरा मातरीका चेतराज जोशी र सुर्खेत वीरेन्द्रनगरका उमेश प्रसाद थानी नियुक्त हुनुभएको छ।
सल्यानको कुपिण्डे दहकी एक महिलालाई बोक्सीको आरोपमा अमानवीय व्यवहार गर्ने चारजनालाई जिल्ला अदालतले 5 वर्षको कैद फैसला सुनाएको छ। कुपिण्डे दह चार ज्यामिरेकी 20 वर्षीय महिलालाई अमानवीय व्यवहार गर्ने त्यही ठाउँका रूपलाल दमाई, पातली बुढा, पिम्कली बुढा र कुपिण्डे दह पाँचकी ललिपुनलाई 5 वर्ष कैद र जनही 50,000 रूपियाँ जरिवाना फैसला सुनाएको जिल्ला अदालत सल्यानका निमित्त श्रेष्ठदार हरि रामजाले जानकारी दिनुभयो। गएको जेठ 24 गते उनीहरूले बोक्सी भन्दै ती महिलालाई कुटपिट गर्नुका साथै मलमूत्र खुवाएका थिए।
साउदीका 26 वटा रोजगारदाता कम्पनी कालो सूचीमा परेका छन्। 145 जना नेपाली कामदार अलपत्र पारेपछि साउदीका 26 वटा कम्पनीलाई वैदेशिक रोजगार विभागले कालो सूचीमा राखेको हो। कालो सूचीमा पर्ने कम्पनीमा नेपाली कामदार पठाउन बन्द गरिएको छ। वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नदिने र यसअघि नै पूर्व स्वीकृति दिएकाको अन्तिम स्वीकृति रोक्का गर्ने विभागका महानिर्देशक विश्वराज पाण्डेले जानकारी दिनुभयो। कालो सूची पर्ने मध्येको एक लमिक कन्ट्याक्टिङ एण्ड कन्स्ट्रक्सन कम्पनीमा सबैभन्दा धेरै 20 जना नेपाली 10 महिनादेखि अलपत्र छन्। उनीहरूलाई चन्द्रमा ओभरसिज प्रहरीले साउदी पठाएको हो। वैदेशिक रोजगार व्यवसाय संघले पटक पटक ताकेता गर्दा समेत कामदारको उद्धारमा चासो नदिएको भन्दै यी कम्पनीलाई कालो सूचीमा राखी कार्यवाही गर्न माग गर्दै आएको थियो। कालो सूचीमा पर्ने साउदीका 26 वटा कम्पनीको नाम र साउदीमा अलपत्र कामको विवरण उज्यालो अनलाइन .com पढ्न सकिनेछ।
सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खटकाउमै भयो, बर्बादै भयो नि। दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
वही पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर 9 गोन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नुपर्छ। फोन नम्बर चाहिँ 0556-531 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपाली को आवाज, नेपाल टेलिकम, राष्ट्र को संचार।
हेलो मम्मी, हामी आउँदै छौँ। जय साहबको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जय साहब त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि?
एकदम राम्रो। तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा, हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भनिरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खानी चक्की अपनाए। यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पति जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन, स्मार्ट वंश जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। इतिन्जेल हामीले रूपन्देहीको देवदहमा युवा संघका जिल्ला अध्यक्ष तिवारीको गोलीहानी हत्या, हत्यामा संलग्नलाई कार्यवाहीको माग गर्दै बुटवलमा प्रदर्शन, विपक्षीको अवरोधका कारण संसद बैठक आज पनि अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। तेह्रथुमको संक्रान्ति बजारमा गएको शुक्रबार भएको भीषण आगलागीका कारण विस्थापित भएका 29 परिवारका लागि लागि टहरा निर्माण गरिएको छ। आगलागी पीड़ित उद्धार समितिको पहलमा टहरा निर्माण गरिएको हो। डेढा भाडा तिर्न सक्ने 42 परिवारका लागि आगलागीबाट बचेका बजारका घरमा डेराको व्यवस्था गरिएको छ। टहरा निर्माणका लागि सांसद सीता गुरुङले 40 बण्डल जस्ता पाता सहयोग गर्नुभएको छ।
तेह्रथुमको संक्रान्ति बजारमा आग लागि हुँदा 35 घर नष्ट भए। आगो निभाउने दमकल र पर्याप्त जनशक्ति नहुँदा आँखै अघि घर र धनमाल जलेर खरानी हुने गरेको यो नौलो घटना भने होइन। सबै जिल्लामा त दमकलको सुविधा छैन नै। घोषणा गरेका 217 मध्ये अझै 85 नगरपालिकाले समेत दमकल पाएका छैनन्। साथी मदन पौड्यालले दमकलसम्म नभएको अवस्थामा कसरी आग लागेको जोखिम घटाउन सकिन्छ भनेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मालाई सोध्नु भएको छ।
कम्तीमा पनि हामीसँग भएको सुरक्षालाई म्याक्सिमम युटिलाइज गर्न सक्यौँ भने पनि त्यसलाई नियन्त्रण गर्न सकिन्छ। जहाँ विपदका अग्निका घटनाहरू गर्छन् त्यस्तो अवस्थामा तत्काल दमकल जान नसक्ने अवस्थाले गर्दा पनि हामीलाई कतिपय अवस्थामा गाह्रो भएको छ र सूचना संयन्त्र र स्थानीय समुदायमा आधारित सदस्यहरू जो हुनुहुन्छ उहाँहरूको नेतृत्व क्षमता विकास र लगायतका काममा पनि हामी स्थान निकायले रकम जुटाउनुपर्छ भनेका छौँ। त्यसो भइसकेपछि जोखिम नै हुन नदिने तर्फ त हाम्रो फोकस छ नै। जोखिम भइसकेपछि नै अन टाइम खबर आएर जिल्ला स्तरमा रहेको सुरक्षालाई अधिकतम परिचालन गर्ने भन्ने सन्दर्भमा लाग्ने हो। हाम्रो प्रयास जारी छ र सुरक्षाले गर्दा सबै ठाउँमा पुग्न नसकेको अवस्थालाई हामीले स्वीकार्नै पर्दछ।
आगलागी भएपछि दमकल दगुर्ने, सेना पुग्ने, प्रहरी पुग्ने र सरकारले पनि क्षतिपूर्ति राहतको घोषणा गर्ने, तर स्थानीय समुदायलाई आगलागी नहोस्, जोखिम नहोस् भनेर पूर्व तयारी र सतर्कताका लागि चाहिँ के गर्ने, कसले अभियान चाल्ने?
अब त्यसमा त यहाँलाई थाहा भएको कुरो राष्ट्रिय भवन संहिता पनि हामीसँग भएको छ। राष्ट्रिय भवन संहितालाई कार्यान्वयन गर्नको लागि पनि हामी क्रियाशील छौँ। विशेष गरी नगरपालिकाहरूमा जहाँ नगरपालिकाहरूले नक्सा पास गर्नुपर्ने हुन्छ, आगामी दिनमा हामी गाउँ विकास समितिमा पनि नक्सा पास गर्ने व्यवस्था गरेका छौँ। त्यस कारण विशेष गरी अग्निबाट प्रभावित हुनु भनेको घरहरू नै हो। घरहरू चाहिँ अलिकति बनाउँदाखेरि पनि अग्निलाई अग्नि नियन्त्रण हुन त सक्ने तरिकाले गराउनको लागि हामी सबैको प्रयास जरुरी छ। किनभने आगलागी भइसकेपछि प्रभावित हुने भनेको त्यो घरमा बस्ने जनताहरू नै हो। त्यसले गर्दाखेरि उहाँहरूले पनि ती घरहरू बनाउँदाखेरि अग्नि नियन्त्रण हुनसक्ने खालको, भूकम्प प्रतिरोधक हुनसक्ने खालकोमा बनाउनु पर्नमा उहाँहरूको पनि सक्रिय चनाको चाहिन्छ नै। विशेष गरी समुदाय जुन समुदायमा त्यो घटनाहरू गर्छन् ती समुदायका नागरिकहरूलाई क्षमता वृद्धि गर्ने काम पनि, जस्तो मान्नुहोस् गाउँ विकास समितिमा गएको पैसा बढ्नेबाट पनि गाउँ विकास समितिले पनि जोखिम व्यवस्थापनको लागि केही रकम छुट्याउन सक्ने, अथवा जोखिम व्यवस्थापन भयो भने यसरी खबर गर्नुपर्छ, फलान ठाउँमा जानुपर्छ, फलानलाई भन्नुपर्छ भन्ने कुराहरू पनि कतिपयलाई थाहा नभएको हुनसक्छ। त्यस्तो अवस्थामा त्यस्तो खालको क्षमता विकासका कार्यक्रमहरू पनि स्थानीय निकायले सञ्चालन गर्नुहोस् भन्ने हामीले आग्रह र अनुरोध गरेका छौँ।
अनुगमनको पाटो, हेर्ने पाटो, गएको लगानी चाहिँ कहाँ कि यो काममा चाहिँ परिचालन भयो कि भएन, सम्बन्धित गाविस अथवा जिल्ला विकास समितिले गरे कि गरेन भनेर चाहिँ कसले हेरिदिने?
अब केन्द्रीय दैवर्ग उद्धार समिति छ, मन्त्रालय छ, तत्काल केही गर्नु पर्यो भने केन्द्रबाट पनि गएर त्यसको सम्बोधन गर्नलाई हामी क्रियाशील छौँ। त्यो खालको मेकानिजम हामीले बनाएका छौँ। जहाँसम्म त्यो अनुसार काम भयो कि भएन भन्ने सन्दर्भमा त गाउँ विकास समितिमा, नगरपालिकामा, जिल्ला विकास समितिमा चौमासी समीक्षा हुन्छ, कार्यक्रम स्वीकृत उहाँहरूले गर्नुहुन्छ, यसलाई यहाँ राख्नुपर्छ भन्ने कुरो उहाँहरू जति तातिनुहुन्छ हामी यहाँ तातिएर त्यति हुँदैन। किनभने पहिला तापकै नै तातिनुपर्छ, बिन तातिएर हुँदैन। तापकै तताउनको लागि उहाँहरूको क्षमता विकास गर्नको लागि हामीले स्थानीय स्तरका कार्यक्रमहरूलाई, योजनाहरूलाई प्लानिङको सुरुवातको चरणमै त्यसलाई इन्टरनलाइज गर्दै जाउँ भन्ने हाम्रो प्रयास रहेको छ। क्रस कटिङ इस्यु भएको कारणले गर्दा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायत सम्पूर्ण सरकारी निकायहरू, गैर सरकारी संस्थाहरू, दात्री निकायहरू र समुदायका मान्छेहरू क्रियाशील हुनुभयो भने मलाई चाहिँ आगामी दिनमा विपद न्यूनीकरण गर्नको लागि हामी सफल हुनेछौँ भन्ने हामीले ठानेका छौँ।
एसियाली विकास बैंक एडीबीले सड़क क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि झण्डै 6 अर्ब रूपियाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ। विगत 18 वर्षदेखि सञ्चालनमा रहेको सड़क क्षेत्र परियोजनाका लागि थप 5 अर्ब 94 करोड रूपियाँ सहुलियत ऋण उपलब्ध गराउने सम्झौतामा आज अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार सहुलियत ऋण परियोजना अन्तर्गतका सड़क र पुल विकास, संस्थागत सबलीकरण तथा परियोजना कार्यान्वयन र सबलीकरण अभिवृद्धिमा खर्च गरिनेछ।
जुम्लामा भीरबाट लडेर गर्भवतीको ज्यान गएको छ। घाँस काट्न गएका बेला लडेर ताम्ती शर्मिका कुसुम कुँवरको ज्यान गएको प्रहरीले जनाएको छ। वहाँका श्रीमान गोरख कुँवरको पनि 6 महिना अघि भीरबाट लडेर ज्यान गएको थियो। आमा बुवाको ज्यान गएपछि 5 जना छोराछोरीको विचल्ली भएको छ।
गुटमा सामाजिक सुरक्षा भत्ताको 68 लाख भन्दा बढी रकम लिएर भागेका पोखरी तथा जिजौडा मान्डौ गाविसका सचिव ईश्वर बहादुर सिंहले गाविसको खातामा केही रकम जम्मा गरेका छन्। उनले गएको मंगसिर 29 गते दुवै गाविसका लागि 37,39,623 रूपियाँ ब्याङ्कमा जम्मा गरेका हुन्। दुईवटा गाविसको सामाजिक सुरक्षा भत्ता सहित 68,20,244 रूपियाँ हिनामिना गरेर भागेका गाविस सचिव सिंह सम्पर्कमा नआए पनि रकम भने फिर्ता गर्न थालेका जिल्ला विकास समितिले जनाएको छ।
नेपाल खाद्य संस्थानको जाजरकोटमा डिपोमा चामल थन्किए पनि दुर्गम ठाउँमा चामल पुग्न सकेको छैन। बंगलादेश सरकारले भूकम्प पीड़ितका लागि उपलब्ध गराएको चामल सदरमुकाम खलंगाको डिपोमा बिक्रीको तयारी गरे पनि थन्किएको छ। रग्दाको चौखा बाहेक नायकवाडाको घाट, बजारूको घोगी र दशेराका खाद्य डिपो पनि रित्तै छन्। डुवानी जिम्मा लिएका ठेकेदारले समयमै डिपोमा चामल नपुर्याउँदा नागरिकले सहुलियतको चामल पाउन सकेका छैनन्। खलंगा डिपोमा 2,172 क्विन्टल चामल मौजदात भए पनि चालू आर्थिक वर्षमा 300 क्विन्टल चामल मात्र ढुवानी भएको छ।
रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा अनुदान सम्झौता नभएपछि लाङटाङवासी आफै पुननिर्माणमा जुटेका छन्। भूकम्प गएको 20 महिना बित्दा समेत अनुदान सम्झौता नभएपछि लाङटाङका बासिन्दाले धमाधम घर बनाउन थालेका हुन्। भूकम्पपछि हिम पहिरो खसेर बगरमा परिणत भएको लाङटाङ नजिकैको सुरक्षित स्थान तथा क्यान्जिङ हिम उपत्यकामा अहिले 40 भन्दा बढी घर बनिसकेका छन्। अरू 27 वटा घर बन्ने तयारीमा छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पर्सामा विद्युत चोरी गर्ने 33 जना पक्राउ परेका छन्। पर्साका उदयपुर, घुर्मी, कुमठी र जगन्नाथपुरमा विद्युत चोरी गरी बत्ती बाल्ने 33 जनालाई पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पर्साका प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारी दिनुभयो। पक्राउ परेकाहरूलाई कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय सिरपुर पठाइएको उहाँले जानकारी दिनुभयो।
उदयपुरमा सालका एक ट्र्याक्टर चिरान काठ बरामद गरिएको छ। सामुदायिक वन समूह हरिया छ आसपासको क्षेत्रबाट काठ बरामद गरिएको रेन्जर पुण्य प्रसाद पौडेलले बताउनुभयो। वन गस्ती टोलीलाई देख्नासाथ ट्र्याक्टर चालक भने भागेका उहाँले जानकारी दिनुभयो।
भूकम्प प्रतिकार कार्यक्रम अन्तर्गत काभ्रेका विभिन्न गाविसमा 12 वटा स्वास्थ्य चौकी निर्माण हुने भएका छन्। महेन्द्र ज्योति, रवि अपी, खरेल थोक, ज्यामदी, चण्डेनी मण्डन, पोखरी चौरी, सानो बाङथली, गोठपानी, वाल्टिङ, बनखु र फलामेटार गाविसमा स्वास्थ्य चौकी निर्माण हुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।
सातौं चीन महोत्सव तथा दोस्रो काठमाण्डु सांस्कृतिक फोरम काठमाण्डुमा शुरू भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपालका लागि चिनिया दूतावासको आयोजनामा भएको महोत्सवको उद्घाटन नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टीका राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओले गर्नुभयो। तीन दिनसम्म चल्ने महोत्सवमा दक्षिण एसियाली देशका प्रतिनिधि समेत सहभागी छन्। महोत्सवमा आपसी संस्कृति र सहकार्यबारे छलफल हुनेछ।
ऊर्जा मन्त्रालयले लोड सेडिङ हटाउन सहयोग नगरेको भन्दै विद्युत प्राधिकरणका तीनजनालाई बर्खास्त गरेकोमा धेरै साथीले आफ्नो विचार उज्यालोको फेसबुकमा लेख्नु भएको छ।
जोहनराज मगरले लेख्नु भएको छ, सरकारका सबै मन्त्री र कर्मचारीले यसरी नै निस्वार्थ भावना र संकल्प राखेर काम गर्ने हो भने नेपालको विकास हुनेमा कुनै शंकै छैन। प्रधानमन्त्री प्रचण्ड, ऊर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सम्पूर्ण विकास प्रेमी नागरिकले धन्यवाद दिनैपर्छ।
विशेष राई फेसबुकमा यसै गरी असहयोग गर्ने हरेक क्षेत्रका कर्मचारीहरूलाई बर्खास्त गरे हाम्रो देशले कोल्टे फेर्ने थियो भनेर लेख्नुहुन्छ।
हिजोको नेपाल दर्पण सुनेर नवीन चापागाई फेसबुकमा लेख्नुहुन्छ, हामी निकै ठूल्ठूला दर्शनका कुरा गर्छौं तर ढुङ्गाको मूर्तिमा दूध चढाउँछौं अनि मान्छेको मुखमा मलमूत्र। हामी आफूलाई 21औं शताब्दीका विकसित शिक्षित हौं भन्छौं तर छाउ गोठमा निसासिएर अनि कठ्याङ्ग्रिएर हाम्रा दिदीबहिनी मर्न विवश बनाउँछौं।
फेसबुकमै हलेसी खोटाङ नाम राखेका साथी लेख्नुहुन्छ, पहुँच नहुनेहरू, बाँच्न अनि परिवार पाल्न नमिल्ने हाम्रो देश नेपाल हो, त्यसो भए गरीबलाई मात्र लाग्ने कानून चाहिएन, नत्र न्याय पाउनुपर्छ काभ्रेका स्वर्गीय लक्ष्मी परियारको परिवारले, बल र तागत हुनेले जे पनि गर्न मिल्छ भन्ने सन्देश नजाओस्।
अनि हिजोकै नेपाल दर्पणमा विदेश जानेहरूका पीड़ा सम्बन्धी सामग्री सुनेर अधिकारी प्रवेश ट्वीट गर्नुहुन्छ, फ्री भिसाको ठाउँमा 3,50,000 तिरेर जाँदा कोही खुसी होला त, त्यो त दलाल र मेन पावरलाई कमाइदिन पो गए जस्तो लागेको छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा प्रहरीको हिरासतमा पछिल्लो 5 वर्षमा झण्डै 600 जनाको ज्यान गएको एक प्रतिवेदनले देखाएको छ। मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले सन् 2010 देखि 2015 प्रहरीको हिरासतमा झण्डै 600 जनाको ज्यान गएको जनाएको हो। यो अवधिमा हिरासतमा रहेकाको ज्यान गएकोमा कुनै पनि प्रहरी दोषी नपाइएको पनि प्रतिवेदनमा उल्लेख छ। ह्युमन राइट्स वाचले हिरासतमा ज्यान जानुमा तनाव र कारण हुन सक्ने जनाएको छ। तर भारतीय प्रहरीले भने बिरामी भएर भाग्ने प्रयासका क्रममा तथा आत्महत्या गरेका कारण कैदीको ज्यान जाने गरेको बीबीसीले उल्लेख गरेको छ। ह्युमन राइट्स वाचले 114 पेज लामो अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको हो। पीड़ितका आफन्त, प्रत्यक्षदर्शी, कानूनविद तथा प्रहरीहरूसँगको अन्तर्वार्तापछि यो प्रतिवेदन सार्वजनिक भएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। सातौं राष्ट्रिय खेलकुद 2073 अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लब लगातार दोस्रो खेलमा विजयी भएका छन्। सुनसरीको दुहबी रंगशालामा भएको खेलमा प्रहरीले पश्चिमाञ्चललाई 4-0 हरायो। दुहबीमा नै भएको अर्को खेलमा आर्मीले पूर्वाञ्चललाई 3-0 हराएको हो।
भारतका करुण नायरले इंग्ल्याण्डसँगको 5 तथा अन्तिम टेस्टको पहिलो पालीमा 300 रन पूरा गरेका छन्। नायरको नट आउट 303 रनको मद्दतमा भारतले पहिलो पाली 7 विकेट गुमाएर 759 रनको स्थितिमा पाली समाप्ति गरेपछि पाहुना टोली इङ्ल्याण्डले आजै दोस्रो पालीको ब्याटिङ थालेको छ र उसले बिना क्षति 12 रन बनाएको छ। यो टेस्ट नहार्न इङ्ल्याण्डले अब भोलि दिनभर ब्याटिङ गर्नुपर्नेछ। यस्तै पाकिस्तानसँगको पहिलो टेस्ट क्रिकेट अस्ट्रेलियाले 39 रनले जितेको छ। 490 रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई 450 रनमा अल आउट गर्दै अस्ट्रेलियाले 3 टेस्टको श्रृंखलामा 1-0 अग्रता लिएको हो।
र इंग्लिश प्रिमियर लीग फुटबलमा आज राति लिभरपूल र एभर्टन बीच खेल हुँदैछ। एभर्टनको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति 1:30 बजे शुरू हुनेछ। लिभरपूल 34 अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने 23 अंक बटुलेको एभर्टन 9 स्थानमा छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीको 17 खेलबाट 43 अंक छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
रूपन्देहीको देवदहमा युवा संघका जिल्ला अध्यक्ष तिवारीको गोली हानी हत्या, हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै बुटवलमा प्रदर्शन, खोजी भइरहेको प्रहरीको भनाई।
विपक्षीको अवरोधका कारण संसद बैठक आज पनि अवरुद्ध, संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने एमालेको अडान कायमै।
ऊर्जा मन्त्रालयद्वारा विद्युत प्राधिकरणको सञ्चालक समिति पुनर्गठन, कुलमान घिसिङलाई काम गर्न नदिने 3 सदस्य बर्खास्त, 3 जना नयाँ नियुक्त।
गएका 5 वर्षमा भारतमा प्रहरी हिरासतमा झण्डै 600 जनाको ज्यान गयो, तनाव र यातनाका कारण हुन सक्ने आशंका।
र 7 राष्ट्रिय खेलकुदको महिला फुटबलमा आर्मी र पुलिसको लगातार दोस्रो जीत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।